أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد وعجل فرجهم. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. درود محمد وآل محمد. بارك. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين، بسم الله الرحمن الرحيم: وإذ قال ربك إني خالق بشرا من صلصال من حمأ مسنون فإذا سويته ونفخت فيه من روحي فقعوا له ساجدين. قرآن مجید میں خداوند عالم نے ارشاد فرمایا، اے فرشتوں، وہ یاد کرو کہ جب میں مٹی سے انسان بنا رہا تھا، فیدہ سویت ہوں، جب اسے کامل کر دوں، ونفخت فیہ من روحی، اور اپنی روح میں سے کچھ اس میں ڈال دوں، فقعوا لہ ساجدین، تو اس کے آگے سجدہ ریز ہو جانا. بہت سارے ایسے موضوعات اور ٹاپکس ہو سکتے ہیں کہ جس پر ہم میڈیکل کے اسٹوڈنٹ سے گفتگو کر سکیں. خود اس وقت آپ ہی کے میڈیکل کے بہت سارے ایسے طلبہ و طالبات کہ جو یا ایم بی بی ایس کر چکے تھے یا کر رہے تھے یا پریکٹس میں تھے، وہ یہاں سے حوزہ علمیہ قم گئے، وہاں پر انہوں نے علم دین کے سلسلے میں قدم بڑھایا، اور اسلامی انقلاب ایران کے بعد بھی ایران میں خود اخلاق طبابت یا اخلاق پزشکے کے نام سے یا ڈاکٹرز کے جو مینرز ہیں، جو ویلیوز ہیں، جو ایڈیکیٹس ہیں، ان کے حوالے سے بہت کام ہوا ہے. اور یقیناً گاہے بگاہے آپ حضرات مولانا ڈاکٹر عقیل موسیٰ صاحب کو یا اور دوسرے ڈاکٹر مہدی عباس جو ہمارے قریبی دوستوں میں سے ہیں، ان صاحبان کو سنتے رہتے ہوں گے. تو بہت سارے ایسے موضوعات ہو سکتے ہیں کہ جو ہم میڈیکل کے اسٹوڈنٹس کے لیے پیش کر سکتے ہیں، لیکن آج میں جس موضوع کو آپ کے سامنے ڈسکس کرنا چاہتا ہوں، اس کا ٹاپک ہے حقیقت انسان. شہید باقر صدر کی کتاب بہت پہلے ترجمہ ہوئی تھی، اور یہ اس زمانے کی بات ہے، تقریباً 81-82 کی بات ہے کہ جب اسلامی انقلاب آیا تھا، اس زمانے بہت ساری کتابیں ترجمہ ہو کر آئی تھیں. تو ان کی کتاب تھی، شاید اب وہ ناپید ہو گئی ہے، لیکن بہت ہی اچھی کتاب تھی. اگر کہیں کسی کو مل سکے تو ضرور اس کا مطالعہ کرے، اسٹڈی کرے. آج کا انسان اور اجتماعی مشکلات، یہ اس کتاب کا نام تھا، آج کا انسان اور اس کی اجتماعی مشکلات، اس کی سوشل پرابلمز جو ہیں، اس کی سوسائٹی کی جو پرابلم ہیں، جو انسان سے مربوط ہیں، وہ کیوں آتی ہیں انسان پر. بحثیت انسان، خداوند عالم نے انسان کو اشرف المخلوقات بنایا ہے، تو پھر یہ پرابلمس وہ کیوں فیس کرتا ہے، کیوں اس کے سامنے آتی ہیں؟ اس کی وجہ یہی ہے کہ اس نے اپنے آپ کو نہیں پہچانا. اور آج جو موضوع میں آپ کے سامنے ڈسکس کرنا چاہتا ہوں، حقیقت انسان سے عبارت ہے. اور اس موضوع کو منتخب کرنے میں بھی ایک وجہ ہے، اس کی وجہ یہی ہے کہ آپ سب طبیب اور معالج ہیں، ڈاکٹرز ہیں مستقبل کے. ابھی جیسے ہی میں آپ کے اس آئی ایم آئی کے آفس میں آیا تو مجھے چھینکیں شروع ہو گئی. میں نے کہا، یار یہ آپ لوگوں نے پتہ نہیں کیا جال بجا، جو بھی آتا ہے جال لگائے ہوئے، آتے جاؤ پھنستے جاؤ، آتے جاؤ پھنستے جاؤ. فوراً جو ہے نا آپ نے کہا مولانا صاحب آئیں، ان کو اپنا بنا لو جلدی سے. ہمارے مصطفیٰ بھائی کہنے لگے، مولانا آپ کی بڑی محبت ہے، آپ تشریف لائے. میں نے کہا، مجھے تو آپ سے محبت نہیں ہے. تو کہنے لگے، ہمیں تو ہے. میں نے کہا، بھائی آپ سے تو پہلی ملاقات ہے. یہ تھوڑا سا ایک نقطہ تھا، تھوڑا سا موضوع کو اور فضا کو چینج کرنے کے لیے. درود بھیجے محمد و آل محمد پر. تو چونکہ آپ ڈاکٹرز ہیں، طبیب ہیں، معالج ہیں، طب کے شعبے سے وابستہ ہیں، اردو تو سمجھ میں آ رہی ہے؟ اتنی مشکل تو اردو نہیں بول رہا ہوں نا میں. جی، میری سسٹر سے سمجھ میں آ رہی ہے؟ جی آ رہی ہے. خوب، درود بھیجے محمد و آل محمد پر. کا سروکار اور آپ کی دنیا اور آپ کی فیلڈ جو ہے وہ انسان کے جسم سے وابستہ ہے، لیکن انسان سب کچھ جسم نہیں ہے، انسان سب کچھ جسم نہیں ہے، اس کی زندگی کا، اس کی ایک مختصر سی، اس کی انلمیٹڈ زندگی کا ایک لمیٹڈ پارٹ اس کے جسم سے مربوط ہے، میرے الفاظ بغور، اس کی انلمیٹڈ، نامحدود، لامحدود، متناہی، انفائنائٹ زندگی کا ایک پارٹ جو اس دنیا سے عبارت ہے اس کے جسم سے مربوط ہے، بقیہ زندگی اس کی روح سے مربوط ہے. انشاءاللہ جب گفتگو آگے آئے گی تو میں اس کو عرض کروں گا کہ خدا کہہ رہا ہے کہ میں نے مٹی سے ایک بشر بنایا، فائدہ سویتہو، جب اسے کمپلیٹ کر لوں، کامل کر لوں، اس کو بنا دوں. دیکھیے میں نے یہ مثال پہلے بھی دی تھی، آپ نے کمار کر رہا تو اللہ سن جو مٹی سے برتن بناتا ہے، اسے پتا ہوتا ہے کہ پانی کا اور مٹی کا کیا ریشو ہونا چاہیے، کیا تناسب ہونا چاہیے. مثال کے طور پر اگر پانی زیادہ آ جائے گا تو مٹی جو ہے وہ جم نہیں سکے گی، سوکھ کر ٹوٹ جائے گی. اگر پانی کی مقدار کم ہوگی تو جب بھی مٹی ایک شکل اختیار نہیں کر سکتی. پانی کا ریشو، پانی کا تناسب اس کو معلوم ہوتا ہے کتنا ہونا چاہیے. اس کے بعد جب وہ مٹی کا پیڑا لے کر اس مشین پہ رکھتا ہے جسے وہ پیروں سے چلا رہا ہوتا ہے، اسے گل گل گھما رہا ہوتا ہے، تو پہلے پیندا بناتا ہے. ظاہری بات ہے پیندا چونکہ مضبوط ہوتا ہے، بنیاد ہوتی ہے، بیس ہوتی ہے، اس کے لیے زیادہ مٹی کی ضرورت ہوتی ہے، لہذا اسے مضبوط ہونا چاہیے. پہلے پیندا بناتا ہے، اس کے بعد اس کا شکم بناتا ہے. شکم کے لیے وسعت کی ضرورت ہوتی ہے، اس میں کیپیسٹی زیادہ ہونی چاہیے، اس کی دیوار کو موٹا ہونا چاہیے کہ بہت آسانی سے کوئی سوراخ نہ ہو جائے. اس کے بعد پھر اس کی نیک یا اس کو گردن بناتا ہے، اس کی گردن بناتا ہے، گردن میں نزاکت آنی چاہیے. خوب جب نیک بنائے گا، جب اس کی گردن بنائے گا تو وہ چوڑائی اور وہ چیز جو اس کے پیندے اور شکم کے لیے تھی اب اس کی مقدار کم ہو جائے گی، اب اس میں نزاکت کا عنصر آئے گا، اب اس میں اس کا آرٹ اور ہنر سامنے آئے گا. اب جب منزل اس کی ختم ہوگی، اب آئے گا دہانہ، اب اس کا منہ بنایا جائے گا، اب اس کو تھوڑا سا پھیلانے کی ضرورت ہے، اس دہانے کے جو لب ہیں، جو کنارے ہیں، ان کو موٹا رکھنے کی ضرورت ہے، کہیں ایسا نہ ہو کہ کسی چیز کے ٹکرانے سے بہت جلدی سے ٹوٹ جائے. نہیں، بہت موٹے لب ہونے چاہیے، نزاکت بھی ہو، موٹے بھی ہوں، حسن بھی ہو اور خوبصورتی بھی ہو. یہاں پہ اس کا آرٹ نظر آتا ہے. خوب ایک چھوٹا سا برتن مٹی سے بنانے کے لیے کہ پانی کا اور مٹی کا ریشو معلوم ہونا چاہیے، پیندے میں کتنی مٹی کی ضرورت ہے، کتنا وزن ہونا چاہیے کہ جم سکے، آسانی سے گرے نہیں، بیلنس ہو. اس کے بعد شکم، شکم میں چوڑائی کی ضرورت ہے، دیواریں موٹی ہونی چاہیے. گردن ہے تو پھر گردن کو تھوڑا لمبا ہونا چاہیے، دیواریں پتلی ہوں، نزاکت ہو. اس کے بعد لب ہیں، اس کے کنارے ہیں، ان میں ایک حسن، خوبصورتی ہونی چاہیے. یعنی ایک چھوٹا سا برتن بنانے کے لیے کتنی نزاکتوں کی، کتنی مہارتوں کی، کتنی اسکلس کی ضرورت پڑتی ہے، تب جا کے ایک مثلا انسان ایک برتن، ایک کمہار جو بندر بنا سکتا ہے. چلے جائے کہ خدا وند عالم جو احسن الخالقین ہے، وہ ایک انسان بنانا چاہ رہا ہے. خیر، فائدہ سویتہو، ایک کتاب تھی کسی یورپی مورخ کی، اس نے کتاب لکھی تھی انسان موجود ناشناختہ، یعنی انسان ایک ایسا موجود ہے، ایک ایسا جاندار ہے جس کو آج تک کسی نے پہچانا نہیں. چونکہ آپ میڈیکل کے اسٹوڈنٹس ہیں، لہذا آپ کے لیے خدا کی معرفت کے وسیلے اور راہیں بہت زیادہ ہیں. انسان کی اسی باڈی میں آپ دیکھیں گے، کہا جاتا ہے جناب بلب، مثلا اتنے ہزار بلب ہوتے ہیں آنکھوں کے پیچھے جو یہ کرتے ہیں، یہ کرتے ہیں، اتنی باریک باریک نسیں ہوتی ہیں جن کو پھیلا دیا جائے تو اتنے میل کی لمبائی بن جائیں گی. اس قسم کی دسیوں باتیں آپ پڑھتے رہتے ہوں گے. تو انسان سوچتا ہے کہ ایک چھوٹی سی چیز میں خداوند عالم نے کیا کیا حکمتیں پوشیدہ رکھی ہیں. کس طرح ایک آنکھ کا فنکشن، کس طرح ایک ناک کا فنکشن. پہلے جناب ایک حکیم ہوتے تھے محلے میں، گاؤں میں، وہی سارا علاج کرتے تھے، لیکن اب ایک باڈی کے ایک ایک پارٹ کا جو ہے ایک ڈاکٹر الگ ہے، اسکن کا ڈاکٹر الگ ہے، کان کا ڈاکٹر الگ ہے، ناک کا ڈاکٹر الگ ہے، حلق کا ڈاکٹر الگ ہے، کڈنیز کا ڈاکٹر الگ ہے، ہارٹ کا اسپیشلسٹ الگ ہے، سب الگ الگ. یعنی اتنی کلاسیفیکیشن ہوتی ہے، جتنی ڈیپتھ میں جا رہے ہیں آپ، کلاسیفیکیشن ہوتی جا رہی ہے، جتنی وسعت آتی جا رہی ہے، اس میں آپ دیکھیں گے ڈاکٹرز اور اس میڈیکل لائن میں کتنی ڈیپتھ آتی جا رہی ہے اور کتنا علم بڑھتا جا رہا ہے، اور ایک ایک حصے لیے کتنی ڈیپ اسٹڈی کی ضرورت پڑتی ہے. تو یہ سب کیا ہے؟ یہ اس سے خدا کی معرفت کا اندازہ ہوتا ہے کہ خداوند عالم نے انسان کے جسم کو اتنا مستحکم، محکم، شاندار اور منظم بنایا ہے. ہو چکے آپ میڈیکل کے اسٹوڈنٹس ہیں، لہذا میں مثال نہیں دوں گا، مثالیں بہت ساری میرے ذہن میں ہیں، لیکن میں مثال نہیں دوں گا، میں اپنے مطلب کی طرف آؤں گا تاکہ ہم اپنے مقررہ وقت میں جو ہے وہ اپنی گفتگو کو سمیٹ سکے. تو حقیقت انسان, تو انسان صرف جسم سے عبارت تو نہیں ہے. لہذا آپ کا یہاں پہ موجود ہونا اس بات کی بھی دلیل ہے کہ آپ دین سے بھی مربوط ہیں, دین سے بھی اٹیچ ہیں, اور یہ چاہتے ہیں کہ آپ کی دینی معلومات میں بھی اضافہ ہو, آپ کی معرفت میں بھی اضافہ ہو, خدا سے جو آپ کی شناسائی ہے وہ ہو. میں آپ کو ایک دعا ریفر کروں گا, امام حسین علیہ السلام کی دعا ہے جو کل پڑھی جائے گی, دعا عرفہ. دعا عرفہ امام حسین کی دعا ہے, اس کا ترجمہ ضرور پڑھیں, عظیم الشان دعا ہے. اس میں امام حسین کس طریقے سے دیکھیں جسم کے ایک ایک, مثلا اپنے جسم کے چیدہ چیدہ اعضاء کا نام لے کے کہتے ہیں, اے خدا ارنینی, یعنی اے خدا میرے ماتھے کی شکنیں سلوٹیں جو ہیں یہ تیری توحید کی گواہی دے رہی ہیں. یہ شکنیں آ جاتی ہیں, یہ شکنیں کیا کرتی ہیں, یہ پسینے کو ڈائریکٹ آنکھوں میں نہیں آنے دیتی ہیں, یہ بھویں جو ہیں یہ بال روک دیتے ہیں, کہ یہ جو نمکین پانی ہوتا ہے نا پسینہ, سالٹ ہوتا ہے اس میں, تو یہ پانی آنکھوں کے لیے مضر ہوتا ہے تو اس کو آنے نہیں دیتا. امام حسین ایک ایک, یعنی ایک ایک تو نہیں, یوں کہوں گا چیدہ چیدہ اعضا کا نام لے کے خدا سے کہنے, خدا میرے جسم کا جوڑ جوڑ, میری شریانیں, میری رگیں, یہ 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 تیری توحید کی گواہی دے رہی ہیں. یعنی دیکھیے کس طرح امام حسین علیہ السلام ایک ایک جسم کے ایک ایک حصے کو بیان کرتے ہوئے, اس کے فنکشنز کو بیان کرتے ہوئے انسان کو خدا کی طرف لے جا رہے ہیں. تو حقیقت انسان کا ٹاپک جو ہم نے چنا ہے وہ اسی وجہ سے ہے کہ آپ جو جسم کے طبیب ہیں, جسم کے معالج ہیں, اپنی روح سے غافل نہ ہوں, روح سے غافل نہ ہوں. اس لیے کہ جو انسان روح سے غافل ہو جائے گا وہ پھر جس جو اپنی حقیقت کو کھو دے, دیوانہ انسان, پاگل انسان, مجنو انسان کیا ہوتا ہے, وہ اپنے آپ کو کھو دیتا ہے, وہ اپنے آپ کو کھو دیتا ہے. کیسے کھو دیتا ہے, اسے پتہ نہیں ہوتا وہ کیا ہے, کیوں ہے, کس لیے ہے, کہاں سے آئے, کہاں جانا, وہ اپنی دنیا میں مگن ہوتا ہے. اس لیے اس کو دیوانہ کہا جاتا ہے, اس لیے اسے پاگل کہا جاتا ہے, اس لیے اسے مجنو کہا جاتا ہے. کیوں, اس لیے کہ اسے نہیں پتا. جو انسان اپنے آپ کو کھو دے, ولا تکونوا کالذین نسوا اللہ فانساهم انفسهم, سورہ حشر میں خدا نے فرمایا ان لوگوں کی مانند نہ ہو جاؤ کہ جنہوں نے اللہ کو, نسوا اللہ, اللہ کو بھلا دیا, اللہ کو فراموش کر دیا. فانساهم انفسهم, تو اللہ نے ایسا کام کیا کہ وہ اپنے آپ کو بھول گئے, وہ اپنی حقیقت کو بھول گئے, وہ اپنے مقصد کو بھول گئے, وہ اپنے وجود اور خلقت کے ہدف کو بھول گئے. بات واضح, کوئی مشکل بات تو نہیں کر رہا ہوں نا. کہتے ہیں کہ اردو ہماری اتنی خراب ہو جاتی ہے, خصوصاً یونیورسٹی کے اسٹوڈنٹس کے, خصوصاً انگلش میڈیم کے, کہ دلاور فگار کا شعر یاد آ رہا ہے مجھے کہ ایک یونیورسٹی میں کسی سوٹ پوش سے میں نے کہا جناب ہیں کوئی سارجنٹ, ایک یونیورسٹی میں کسی سوٹ پوش سے میں نے کہا جناب ہیں کوئی سارجنٹ, کہنے لگے جناب سے مسٹیک ہو گئی, مسٹیک ہو گئی, آئی ایم ہیڈ آف دی اردو ڈپارٹمنٹ. تو اردو اور انگلش اتنی مکس ہو جاتی ہے کہ وہ بعض اوقات جان بوجھ کے ہمیں انگلش کے الفاظ کا سہارا لینا پڑتا ہے, ورنہ جو ہے وہ جو گفتگو جو سر سے گزر جاتی ہے. ایسا تو نہیں ہو رہا ہے نا, خوب گفتگو کہاں تک پہنچی تھی ہماری, کون بتائے گا؟ بتائیے کون جواب دے گا, وہ تو گزر گئی, آپ قافلے سے پیچھے ہیں. ہاں بھائی یہاں موجود نہیں ہے اس کا مطلب ہے جی, شیر پہ رکی تھی نا ہماری گفتگو, اور اس کا مطلب ہے کہ آپ ساتھ ساتھ نہیں ہیں. ہیں زور سے بولیں. خوب چلیں, اس سے پہلے کیا تھا, ایک اسٹیپ, وہ تو میں ٹوٹل وہی ڈسکس کر رہا ہوں نا, جو اپنی حقیقت کو بھول جاتا ہے تو اللہ کہتا ہے جاؤ میں نے تمہیں, کیونکہ انسان اللہ سے متصل ہے. دیکھیے اس کو کاز اینڈ افیکٹ کا آپ نے ایک پڑھا ہوگا, یعنی ہر چیز کی ایک کاز ہوتی ہے, اس کا ایک افیکٹ ہوتا ہے, جس کو علت و معلول کہا جاتا ہے ہمارے یہاں فلسفے کی زبان میں. اسی لیے ایک علت العلل ہوتی ہے, اس کا ایک معلول ہوتا ہے.
इनफेक्ट होता जाता है।
इल्लत इल्लतुल्लल यानी जिसकी कोई इल्लत ना, वो खुदा है। इंसान खुदा से मरबूत है, किसी भी लम्हे इंसान खुदा से जुदा नहीं हो सकता। अपने मरकज से अगर इंसान अपना रब्ता तोड़ ले तो तबाह बर्बाद हो जाएगा। अगर ये लाइट जो इस वक्त जो यहाँ पर है, ये रोशनी जो है, अगर इसका मेन स्विच ऑफ कर दिया जाए तो इसका रब्ता मुनक़ता हो जाएगा, अंधेरा हो जाएगा। ना कोई चीज़ यहाँ से इस माइक के ज़रिए से कही जा सकती है कि आप सुन सकें, ना कोई चीज़ देखी जा सकती है। तो इंसान अपने खुदा से मरबूत है। वला तकूनु कल्लज़ीना नसुल्लाह फअंसाहुम अनफुसहुम, उन लोगों की माने जनों जिन्होंने खुदा को भुला दिया। जब उन्होंने खुदा को भुला दिया, खुद रब्ता तोड़ लिया, मिसाल के तौर पे केसी वाले ये कहें जना अगर आपने मेन स्विच बंद कर दिया तो ये अंधेरा हो जाएगा, फिर हमारा आपसे कोई रब्ता नहीं होगा, आप जाने अंधेरा जाने, ठीक है ना। इसका मतलब केसी वालों ने नहीं किया, मिसाल के तौर पर मिसाल दे रहा हूँ मैं, ये आपने खुद बंद किया है। खुदा कह रहे उन लोगों की मानदी ना हो कि जिन्होंने अपना राबता खुदा से बंद कर दिया है, तोड़ दिया है, मुनक़ता कर लिया है। तो फिर अल्लाह ने भी क्या किया, अल्लाह ने कहा जाओ अपने हाल पर, हम भी तुम, जब तुमने अपने मरकज को छोड़ दिया, अपनी अपने वजूद को छोड़ दिया, अपनी हकीकत को छोड़ दिया, तो सही बात यहां तक क्लियर है? कोई बात ऐसी तो नहीं जो नामफहूम हो आपके लिए? जी जी नहीं, तकरीबन 27 मिनट का वक्त और है हमारे पास, उसमें कोशिश करेंगे उससे पहले ही जो है ये गुफ्तगू समेट सकें। हरकत जौहरी का कानून मुल्ला सदर ने पेश किया। हरकत जौहरी यानी जमादात, नबातात, हैवान, इंसान। जमादात यानी पत्थर, ज़मीन, मिट्टी, इनमें जमूद है, ये स्टिल हैं, जैसे हैं वैसे ही हैं। सालों में जाकर जो है वो पहाड़ रेजा होता है, सालों में जाकर पहाड़ जो हैं वो मिट्टी बनते हैं, चूर चूर होते हैं सालों में जाकर। आप देखते होंगे ना कि अगर आप एक रास्ते से मुसलसल चलते रहें तो आप देखेंगे उस रास्ते पे निशान बन जाते हैं, वो एक दो दिन में नहीं बनते, वो सालों में जाके निशान बनते हैं। अगर आप एक ही रास्ते से एक पहाड़ पर चढ़ते उतरते रहें, सालों में जाके जो है वो मिसाल के तौर पर रस्सा बनता रहता है। हत्ता कि वो नुकीले पत्थर जो पहाड़ पे होते हैं, आपकी आमद और रफ्त की वजह से वो स्मूथ होते चले जाते हैं, उनके किनारे रिगड़ते चले जाते हैं, उनकी वो सख्ती, उनकी सलाबत, उनका खशिन पना, उनका खुरदरा पना, वो सब खत्म होता है, जैसे किसी ने उनको रेगमाल से रगड़ दिया हो। ये जमादात हैं, इनमें कोई तरक्की नहीं है, इनमें शऊर ज़रूर है। ये बात यानी ये कुरान ने भी कहा है और अहादीस में भी साबित है, ये दर व दीवार जिसको हम कहते हैं कि दीवार के भी कान होते हैं, ये बात फलसफी लिहाज से, दीनी लिहाज से, इरफानी लिहाज से सही है कि ये दीवार है लेकिन इसका अपना वजूद है, ये महसूस कर सकती है, ये शऊर रखती है, हम इसका शऊर नहीं है, हम इसको नहीं समझ सकते। इसलिए रोज़े क़यामत कहा जाता है कि अगर कोई बंदा किसी जगह कोई गुनाह करता है तो उस जिस जगह जिस कमरे में उसने गुनाह किया है वो दरो दीवार उस शख्स के खिलाफ गवाही देंगे रोज़े क़यामत। इसका मतलब दरो दीवार में शऊर है, हत्ता कि वो कुर्सी क्यों ना जिसे बैठ कर गुनाह किया, वो कोई और चीज़ हो, कोई कपड़ा ही क्यों ना हो। हत्ता कि रसूल अल्लाह ने फरमाया कपड़ा अगर मैला हो जाए तो उसे फौरन धो लो। तो जनाब आयशा ने पूछा क्यों, कहा कि कपड़ा जब तक मैला रहता है वो तस्बीह खुदा छोड़ देता है। इसका मतलब है कि कपड़े में भी शऊर है, ज़ाहिरी तौर पे तो बेशऊर नज़र आ रहा है लेकिन कपड़े में शऊर है। तो जमादात में शऊर है, उनमें तरक्की नहीं है। दूसरा दर्जा नबातात है, उनमें नमू है, ग्रोच है लेकिन वो अपनी जगह से हिल नहीं सकते। तीसरा जो दर्जा है वो हैवानात का है, जिनमें रुश्द भी है, ग्रोच भी है और हरकत भी है, वो एक जगह से दूसरी जगह हरकत भी कर सकते हैं। और चौथा मरहला इंसान के लिए है कि इंसान रुश्द भी है, ग्रोथ भी है, नमू भी है और उसके साथ साथ हरकत के साथ साथ उसमें इर्तिका भी है। इर्तिका का लफ्ज़ तरक्की, इर्तिका का लफ्ज़ वहाँ इस्तेमाल किया जाता है, तरक्की का लफ्ज़ मादी अचीवमेंट्स के लिए इस्तेमाल किया जाता है, इर्तिका का लफ्ज़ मानवी दरजात के हुसूल के लिए इस्तेमाल किया जाता है। मसलन ये नहीं कहा जाएगा कि पाकिस्तान ने कितना इर्तिका किया, कहेंगे पाकिस्तान ने कितनी तरक्की की, लेकिन आपसे कहा जाएगा आपके अखलाक ने कितना इर्तिका किया, कितनी आपने तरक्की की मनाजिल तक की, यानी स्पिरिचुअल वैल्यूज़ में, रूहानी वैल्यूज़ में आपने कितनी तरक्की की। तो इर्तिका है ये इंसान में और ये वही चीज़ है जो इंसान की हकीकत से इबारत है। इंसान की हकीकत उसके रूह से इबारत है, उसका जिस्म भी है और उसकी रूह भी है। खूब यहाँ पे मैंने लिखा है कि इंसान की रूह भी है, जिस्म भी है। जिस तरह रूह का एक दुनिया है, उसकी ज़िंदगी है और उसकी मौत है, उसकी बीमारी है, उसके डॉक्टर्स हैं, उसका इलाज है, उसका परहेज है। जिस्म भी बेई नहीं, बिल्कुल ऐसे ही है कि जिस्म है, सेहत है, बीमारी है, मौत है, तबीब हैं, इलाज है, परहेज है। लेकिन इन दोनों की कैफियत में बहुत ज़्यादा फ़र्क मौजूद है। मिसाल के तौर पर छोटा सा आपके कोई ज़ख़म लग जाता है, चीरा लग जाता है, फट जाता है, आप थोड़ी देर उसको दबाएंगे तो खुदावंद अल्लाह ने आपकी स्किन में, आपकी गोश में सायत रखी है कि खुद ब खुद वो आपस में चिपक जाता है, मिल जाता है आपस में। थोड़ी देर दबा के रखिए, छोटा ज़ख़म जो होता है, ये खुदावंद अल्लाह ने ये खासियत रखी है आपके जिस्म में, वो दोबारा से मिल जाएगा। या मिसाल के तौर पर ऑपरेशन जो होते हैं बड़े बड़े, उनमें भी यही होता है कि उनको जब स्टिच किया जाता है, जब उसको टाँगे लगाए जाते हैं, उसके बाद खुदावंद आलम ने उस गोश में जो एक सलाहियत रखी, उसके सेल आपस में दोबारा से मिल जाते हैं, उसमें नई खाल आ जाती है, वो पुरानी खाल मर जाती है, मुर्दा हो जाती है, और इंसान बिल्कुल उसका गोश जो है वो नया आ जाता है, नए सेल आ जाते हैं और वो सही हो जाता है। लेकिन रूह का मामला बिल्कुल अलग है। रूह बहुत ज़्यादा सेंसिटिव होती है, बहुत ज़्यादा सेंसिटिव होती है। कितनी सेंसिटिव होती है, मिसाल के तौर पर यहाँ गिलास रखा था, शीशे का गिलास है, बहुत ही चमकता हुआ गिलास, नया गिलास है। अगर आप उस पर उसको पकड़ेंगे तो आपके थम्स के, आपके फिंगर्स के जो प्रिंट्स हैं, जो निशान है पोर के, उस पर आ जाएंगे। कुछ शीशा है साफ शफाफ, ये मतलब ये गिलास है मेरा, ये ग्लासेस जो मैं पहने हुआ हूँ, इसमें मैंने अगर हाथ लगाए तो इस पर वो प्रिंट आ जाएगा मेरे इस पोर का। रूह भी बिलबैनी ऐसा ही है। अब तो खैर डिजिटल कैमरे आ गए, लेकिन थोड़ा सा पीछे चले जाइए कि जब वो उसमें फिल्म डाली जाती थी, कोडक की, एक्वा की, फ्यूजी की, तो उसमें क्या होता था, एक नेगेटिव होता था, वो नेगेटिव बड़ा सेंसिटिव होता था। उसको डार्क रूम में जाके निकाला जाता था, उस पर रोशनी नहीं आनी चाहिए, उस पर कोई प्रिंट नहीं आना चाहिए। अगर उस पर अगर आपका थंब का या फिंगर का कोई प्रिंट आ गया है या कोई धब्बा लग गया है, तो वही प्रिंट जो है आपकी तस्वीर में भी आ जाएगा। होता ही नहीं होता, बहुत सेंसिटिव होता है वो। उसका आप अगर साफ करेंगे तो वो आपका जो नेगेटिव है वो ख़राब हो जाएगा, वो तस्वीर आपकी मिट सकती है, ज़ाया हो सकती है, या उसका जो इफेक्ट आना है या इम्पेक्ट आने वाला था, जो रिजल्ट आने वाला था, वो नहीं आएगा। इसका बेई नहीं, रूह भी ऐसे ही होती है। रूह में अगर कोई बुराई आ जाए, रूह में अगर कोई बदअखलाकी आ जाए, रूह में कोई गुनाह आ जाए, उसको छोड़ दिया जाए जिस्म की तरह। आप कहें जनाब मेरे जिस्म कट गया था, मैंने हाथ लगा के 5 मिनट उसको दबाया, सनी प्लास लगा दिया, उसके बाद छोड़ दिया, उसके बाद सनी प्लास उतार दिया, एक दिन के बाद मैं सही हो गया। और रूह के साथ भी क्या ऐसे ही मामला है कि अगर मैंने किसी के साथ बदअखलाकी की, किसी के साथ जुल्म किया, किसी का हक मारा, कोई गुनाह किया, आँख से, कान से, जबान से, कोई भी एक्स वाई जेड एनीथिंग कोई भी काम किया आपने, और आप उसको वैसे ही छोड़ दें, अच्छा ठीक है मैं हो जाऊँगा, सुबह की नमाज कज़ा कर दिया, अच्छा ठीक है कोई मसला नहीं, रात में थके हुए सोए तो कोई मसला नहीं, सुबह की नमाज कज़ा हुई, अल्लाह बहुत रहमान और रहीम है। तो कहते हैं कि हज़रत लुकमान जो है वो मुलाजिम थे, खुदा ने हिकमत दी थी उनको, नबूवत नहीं दी, हिकमत थी, अकलमंद थे। मालिक ने उठाया, नमाज शब पढ़ो, नहीं, मालिक ने कहा भाई सोने में मज़ा आ रहा है, बहुत रहमान है, अल्लाह रहीम है, माफ़ कर देगा। नमाज फजर के लिए उठाया, मालिक नमाज फजर पढ़ो, नहीं, अल्लाह बहुत रहमान और रहीम है, सोने में मज़ा आ रहा है, सो गया। 10-11 बजे जब मालिक सो के उठा तो बाजार जाने लगा, हजरत लुकमान से कहा कि ये गंदम की काश्त करो। हजरत लुकमान बाग में चले गए, जब वापस मालिक आए तो देखा हजरत लुकमान घास बो रहे हैं, तो कहा कि ये घास क्यों बो रहे हो, हमने तो कहा था गंदम की काश्त करो, तुम घास बो रहे हो। कहा कि अल्लाह बहुत रहमान और रहीम है, घास की जगह गंदम निकाल देगी, मेरे साथ साथ है नहीं है, मैं चूंकि अपनी सिस्टर की तरफ नज़र नहीं उठा सकता इसलिए मजबूरन मैं आपकी तरफ देख नहीं रहा हूँ, वाहिला सही कम्युनिकेशन की ज़रूरी है कि फेस टू फेस मुलाकात की जाए और नज़र डाली जाए। बहरहाल आप मेरी इस उज्र को कबूल फरमाएंगी, समझ में तो आ रहा है ना जी, स्पीड तो तेज़ नहीं है मेरी, नहीं है। कहा कि कभी ऐसा भी हुआ कि घास की जगह गंदम निकला है दुनिया में? कहा कि जब दुनिया के बारे में भरोसा नहीं कर रहे कि घास की जगह गंदम निकल आएगा, तो ए मालिक आखिरत के बारे में कैसे भरोसा करके बैठे हो कि नमाज नहीं पढ़ी होगी नमाज का सवाब मिल जाएगा? तो अगर एक नमाज नहीं पढ़ी, चलो भाई ठीक है कोई मसला नहीं है, या किसी खौहर ने हिजाब नहीं किया, कोई मसला नहीं, इतना चल जाता है। शादी में अक्सर को देखा है कि जनाब शादी में जो है वो सारा साल जो है स्काफ में, और उसके बाद शादी आई तो जनाब बाल खोले में, मेकअप किया हुआ, स्काफ उतरा हुआ, खूब, ये बात अच्छी नहीं है। एक दिन के लिए तो कोई मसला नहीं है, कयामत थोड़ी आ जाएगी, جناب بھائی کی شادی ہے، بہن کی شادی ہے، خالہ کی شادی ہے، ماموں کی شادی ہے، کسی کی شادی ہے، وغیرہ وغیرہ، بہت سارے بہانے ہوتے لوگوں کے. خوب یہ جو نقصان ہوا ہے روح کا، اس کا ایک اثر ہوگا. یہ نماز نہیں پڑھی، کسی نامے رم کو دیکھا، کوئی گناہ کیا، آنکھ سے، زبان سے، کان سے، جو بھی کیا، اس کا ایک اثر ہے. اگر اس کو ایک دن چھوڑ دیا یہ اور بدتر ہو جائے گا. بہت سی بیماریاں ہوتی ہیں، جب ڈائگنوسڈ ہو گیا تو اس کو ایک لمحے کے لیے بھی چھوڑا نہیں جا سکتا. اس کو فالو کیا جاتا ہے، اس کو مسلسل ٹریٹمنٹ کی جاتی ہے، اسے میڈیسن دی جاتی ہیں، اس کا معالجہ کیا جاتا ہے. کیوں؟ یہ بہت خطرناک ہے. روح کی بیماری بھی بعین ہی ایسے ہی ہوتی ہے. جسم مر جاتا ہے، روح نہیں مرتی، روح ہمیشہ ہمیشہ کے لیے. جس کو میں نے کہا تھا انسان کی انلمیٹڈ زندگی کا ایک پارٹ اس دنیا میں جو لمیٹڈ ہے وہ کیا ہے، اس کے جسم سے مربوط ہے. اور یہاں پہ آپ کا فنکشن، آپ کا کام اور آپ کا آرٹ اور آپ کا ہنر یہ ہے کہ اپنے جسم کے ساتھ اپنی روح کی تربیت کریں. یہ ہے حقیقت انسان، کہ اپنی روح کی طرف متوجہ رہو کہ تمہیں روح کی پرورش کرنی ہے. کہیں ایسا نہ ہو کہ کوئی ایسی بیماری تمہارے روح میں آ جائے. زیادہ سے زیادہ کیا ہوگا، مثال کے طور پر ایک شخص ہے، اس کو ایک گاؤں دیہات میں علاج معالجے کی سہولیات میسر نہیں آئیں، اس کا ایک ہاتھ کاٹنا پڑا. لیکن اگر خدا نہ خاصا ایک ہاتھ کاٹنا پڑا، یا اس کی خدا نہ خاصا ایک آنکھ ضائع ہو گئی، یا اس کے جسم میں کوئی اور بیماری اور نقص پیدا ہو گیا، تو کیا وہ مر جائے گا؟ نہیں. کیا اگر اس کے جسم کا کوئی عضو کاٹ دیا، اس کا پارٹ آف باڈی اس کا آپ نے جدا کر دی، تو کیا وہ مر جائے گا؟ نہیں مرے گا. اچھا چلیں، اگر وہ مر بھی گئے اس بیماری میں، تو کیا ضروری ہے کہ کسی بیماری مرنے والا شخص اس کا ایمان بھی ضائع ہو جائے؟ ایمان کا تعلق بدن سے نہیں ہوتا. ممکن ایک شخص جو ہے وہ اندھا ہو، بہرا ہو، گونگا ہو، کوئی اور نقص اور عیب اس کے باڈی میں، اس کے جسم موجود ہو، لیکن اس کا ایمان بہت زیادہ ہو. ہیں بہت سے ایسے اصحاب، نابینا تھے، بلال حبشی کالے تھے، لیکن ان کا ایمان اس درجے کا تھا. تو ایمان کا تعلق جسم سے نہیں ہوتا، ایمان کا تعلق عقیدے اور عمل اور نیت و خلوص سے ہوتا ہے. تو ممکن ہے کہ اگر ایک شخص کو چھوڑ دیا جائے کہ جناب آپ کا علاج نہیں کیا جا رہا، یہ نہیں ہوا کسی وجہ سے، اب وہ مر جائے، تو ممکن ہے اس کا ایمان تو سالم ہو. مثال کے طور پہ امام حسن علیہ السلام کے اصحاب ٹکڑے ٹکڑے ہو گئے، قتل ہو گئے، شہید کر دیے گئے، گلے کاٹ دیے گئے، پیروں تلے رون دیے گئے باسوں کے جنازوں کو، لیکن کیا ان کا ایمان بھی ختم ہو گیا؟ نہیں، ایمان ختم نہیں ہو، ایمان ان کا تازہ تھا. کہنے کا مقصد یہ کہ جسم کی موت سے ایمان کا تعلق نہیں ہوتا. لیکن اگر روح کے معاملے کو، جسم کو اگر آپ چھوڑ بھی دیں، مثال کے طور پہ چھوڑ بھی دیں، تو جسم اگر مر بھی جائے گا تو روح نہیں مرے گی، ایمان نہیں مرے گا، عقیدہ نہیں مرتا انسان کا. لیکن روح کا معاملہ اس کے بالکل برعکس سے اپوزٹ ہے، کہ روح کو اگر تھوڑی دیر کے لیے چھوڑ دیا جائے کیا ہوگا، روح میں بگاڑ پیدا ہوگا، برائی پیدا ہوگی، یہ ناسور پنپتا رہے گا. یہ بیماری جو ہے وہ آج ایک دن نماز نہیں پڑھی، کل ایک اور دن نماز نہیں پڑھیں گے، افسوس کم ہوگا، تین دن بعد جب دوبارہ نماز قضا ہوگی پھر اور افسوس کم ہوگا. آج ایک فنکشن میں اسکارف اترا ہے، آج حجاب کی پابندی نہیں کی، آج کسی حکم خدا کو پامال کیا ہے تو آج افسوس ہوا، لیکن کل جب کریں گے تو اور کم افسوس ہوگا، تیسری دفعہ اور کریں گے تو اور کم افسوس ہوگا. یہ دل مردہ ہوتا رہے گا. اب جسم کے ڈاکٹرز ہوتے ہیں، آپ گئے ڈاکٹر کے پاس، ڈاکٹر صاحب میرے ہاتھ میں درد ہے، ڈائگنوز کیا اس کا، مثال کے طور پر کیا کہتے ہیں اس کو، جی کیا کہتے ہیں آپ لوگ، سٹی اسکین نہیں، ایکس رے، اور ایک اور جو ہوتا ہے آپ کا ایم آر آئی سے بھی پہلے ایک ہوتا ہے ڈائگنوز، الٹرا ساؤنڈ، الٹرا ساؤنڈ کی مثال کے طور پر پتہ چل گیا کوئی جو ہے وہ اس میں خرابی ہے، بر وقت پتہ چل گیا نا. یعنی یہ درد کا ہونا ایک بہت بڑی نعمت ہے، آپ تو معمولی سمجھتے. بہت سے ایسے لوگ ہیں، نارمل گئے تھے، میرے کزن کے گردن میں درد ہو رہا تھا، ابھی کچھ دن کے حیدرآباد میں ہوتے تھے، آئے پتہ لگا نا بیک بون کا مسئلہ ہے، اور فوراً آپریشن کرنا پڑا. کہا کہ اگر ایک دو دفعہ اور جھٹکا لگتا تو فی امان اللہ. خوب پتہ چلتا ہے، یعنی منٹوں میں آپریشن کی ضرورت ہوتی ہے. بہت سے ایسے مسائل ہوتے ہیں. بہرحال تو یہ درد جو ہوا آپ کے ہاتھ میں، آپ کے جسم میں، یہ اس بات کی علامت ہے کہ یہ بہت بڑی نعمت تھی، آپ کو پتہ چل گیا، ارے وہ بر وقت پتہ چل گیا اور آپ نے علاج کرا لیا. لیکن کیا روح کی بیماری میں بھی کوئی درد ہوتا ہے؟ جی کوئی کہے جناب مولانا صاحب میں نے کل جھوٹ بولا تھا، خدا نخواستہ میرے ڈاڑ میں درد ہو رہا ہے، कोई लड़का कहे आका साहब मैंने कॉलेज में नामहरम को देखा था, मेरी आंख में दर्द, आंख फड़क रही है। कोई खौर कहे आका साहब मैंने मिसाल के तौर पर हिजाब की पाबंदी नहीं की थी, मेरे आधे सर में दर्द हो रहा है। ये ख़वातीन में आधे सर की बीमारी ज़्यादा होती है। या अगर कोई और हो, किसी को धोखा दिया, कोई चीटिंग की है, कोई और मसला किया गया, जनाब मेरे हाथ में हाथ शाल हो गया, मेरे हाथ में दर्द हो रखा, नहीं कभी कभी महसूस किया कि इंसान ये कहे कि जनाब इंसान, इसका मतलब है कि जिस्म की बीमारी में दर्द का होना बहुत बड़ी नेमत है, लेकिन अगर रूह की बीमारी में दर्द नहीं होता, तकलीफ नहीं होती, इसके लिए बहुत ज़्यादा कॉन्शियस और बाशऊर और बाफहम होने की ज़रूरत होगी कि जहाँ पर भी खुदा न खासा अगर कोई गलती होती है, फौरन उसको रिमूव करें, फौरन डिलीट करें। आपका लैपटॉप है, आपके साथ है, किसी दोस्त ने यूएसबी, भाई फला फाइल फला प्रेजेंटेशन मुझे दे दिया, आपने दे दी, लेकिन जैसे ही उसने लगाई पजलत, उसने कुछ तोहफे आपके पार्सल कर दिया, आपके लैपटॉप में, आपकी नोटबुक में, फौरन आप स्कैन करते हैं, रोक देते हैं, डिलीट कर देते हैं, फॉर्मेट कर देते हैं। हो जैसे गुनाह किए फॉर्मेट करें, डिलीट करें, रिमूव करें, एंटीवायरस को अप्लाई करें। एंटीवायरस क्या तौबा है, हमारा एंटीवायरस क्या तौबा है, फौरन अल्लाह से। एंटीवायरस ये कैसे अपडेट होगा, ये अल्लाह के इंटरनेट से मुत्तसिल हो जाएंगे तो फिर ये तौबा का एंटीवायरस अपडेट हो जाएगा। जब एंटीवायरस अपडेट होगा तो कोई वायरस नहीं आ सकता, लेकिन जितना ये एंटीवायरस अपडेट नहीं होगा, कमज़ोर होगा, सूखा सड़ा होगा, बीमार होगा, लाचार होगा, जो भी यूएसबी लगाएगा, जो भी गुनाह की तरफ दावत देगा, आप फ़ौरन लपक के गुनाह की तरफ चले जाएंगे, हुक्म खुदा को पामाल कर देंगे। तो फिर जिस तरह जिस्म की सेहत होती है, रूह की सेहत होती है। रूह की सेहत क्या है, नेक आमाल हैं, खुलूस है अल्लाह के लिए, नेक आमाल, तमाम वाजिबात को, मुस्तहबात को बजा लाना है। बीमारी क्या है इस रूह की, गुनाहों से परहेज है, बुरी बातों से परहेज है, खुदा की मासीयत और नाफरमानी से परहेज, ये गुनाह के। जिस तरह जिस्म के डॉक्टर होते हैं, रूह के डॉक्टर कौन है, खुदावंद आलम खुद है। अल्लाह वलीउल्लज़ीना आमनु, खुदा साहिबान ईमान का सरपरस्त है, अम्बिया हैं, आइम्मा हैं, उलमाए रब्बानी हैं, कि जो मिसाल के तौर पर रूह का इलाज करते हैं, हमें बताती हैं, अहले बैत हैं, ये अहले बैत की दुआएं हैं कि जो हमें बताती हैं। उसके बाद जो मरहला आता है वह है इलाज का, और जिस तरह आपके जिस्म की बीमारी में आपको इलाज करा जाता है, आप डायबिटिक के मरीज हो गए, अब आप शुगर नहीं खाएंगे, आप ब्लड प्रेशर के हैं, आप ये चीज़ नहीं खाएंगे, या आप में ये मसाइल हैं, आप इन इन चीज़ों पर परहेज करेंगे। बाज़ औक़ात एक टाइम पीरियड तक परहेज कराया जाता है, बाज़ औक़ात का लॉन्ग टाइम, जब तक आप जिंदा हैं तहयात आप परहेज करेंगे। इसी तरह रूह का परहेज है, रूह का परहेज ये कि इसको गुनाहों से जितना बचाया जाए उतनी ही रूह आपकी सेहतमंद होगी। और फिर उसके बाद अगर जिस्म को तबीब ना मिले, दवा ना मिले, मुआलिज मैसर आए, तिब्बी सहूलियात बर वक्त मैसर ना आए, तो वो शख्स मर सकता है। उसी तरीके से रूह भी आहिस्ता आहिस्ता दम तोड़ देगी, गुनाहों में गर्क हो जाएगी। गुनाह करेगा इंसान, कोई फिक्र नहीं होगी, अच्छा ठीक है मैंने गुनाह किया था, एक हल्का सा एक आवाज़ आएगी अंदर से, तुमने गुनाह किया है, नफ्स लवामा जो मलामत करता है, अंदर से आवाज़ आएगी तुमने गुनाह किया, अच्छा ठीक है कोई मसला नहीं है, चलो यार चलते हैं, सुबह की नमाज़ कज़ा होगी, जल्दी जाना है, चले गए, सुबह की नमाज़ नहीं पढ़ी क्लासरूम में जाने से पहले, कॉलेज जाने से पहले, भूल गए, दिन बाद याद, चंद महीने बाद याद, अच्छा पढ़ लेंगे, वो रमज़ान में पढ़ते हैं ना, कज़ाए उम्र उसमें पढ़ लेंगे, फिर भूल गए। खूब इस तरह मामला टलता रहेगा, ये बुराई के सामने जो आपकी स्ट्रगल है, आपकी सकामत है, आपका डट जाना है, ये कमज़ोर होता रहेगा। तो हकीकत इंसान उसकी रूह से इबारत है, इंसान जिस्म और रूह का मुरकब है, उसकी अनलिमिटेड ज़िंदगी का एक लिमिटेड पार्ट जो है वो इस दुनिया से मरबूत है, बकिया उसकी रूह से मरबूत है। इस दुनिया में हमें रूह की तरबियत करनी है और आखरत तक उसको पहुँचाना है। जितनी रूह आपकी तवाना होगी, ताकतवर होगी, एनर्जी वाली होगी, सेहतमंद होगी, आपकी आखरत का दौर मदार भी उसी तरीके से, उसकी नेमतों का, उसकी जजा का, उसके सवाब का आपकी रूह और उसकी सेहत पर होगा। लिहाजा जो आप हजरात खिदमत कर रहे हैं इंसानियत की, कि आप जिस्म के तबीब हैं, जिस्म के मुआलिज हैं, जिस्म को तिब्बी सहूलियत दे रहे हैं, खुद आपको चाहिए कि अपनी रूह से, अपने हदफ से, अपने मकसद से, अपने हदफ खिलकत से गाफिल ना हो, اور کوشش یہ ہونی چاہیے کہ اگر خدا نہ خواستہ کہیں جھول ہے، کوئی کمی ہے، کوئی برائی ہے، کوئی کوتاہی ہوئی ہے، کوئی گناہ ہوا ہے، کوئی معصیت ہوئی ہے، کہیں اونچ نیچ ہو گئی ہے، تو فوراً خدا سے رابطہ کریں، فوراً اپنا اینٹی وائرس اپ ڈیٹ کریں، فوراً خداوند عالم سے رابطہ جوڑیں، تاکہ آپ بھرپور طریقے سے آپ منظم ہو کر جو ہے وہ خدا کی بارگاہ میں پہنچ سکیں۔ خداوند عالم سے دعا ہے کہ ہم سب کو اپنے جسم کی حفاظت کرنے اور جسم کے ساتھ ساتھ اپنے روح کے تقاضوں کو پورا کرنے اور اس کی حفاظت کرنے کی توفیق عطا فرما۔ یہ جسم کی حفاظت، یہ جسمانی بیماریوں سے حفاظت، یا حفظان صحت کے اصولوں کا خیال رکھنا، یہ کثرت کے ساتھ آپ کو روایات میں ملے گا۔ مثال کے طور پر رسول اکرم مسجد نبوی میں نماز پڑھ رہے ہیں، دیکھیں ماحول کو صاف ستھرا کتنا اہم ہے، کتنا اہم ہے رسول کو نماز پڑھائیں، متوجہ ہوئے نماز میں کہ کسی نے دیوار پر یا فرش پہ تھوکا ہوا ہے یا کوئی غلاظت پڑی تھی وہاں پر، تو آپ نماز میں چند قدم آگے بڑھے اور آپ نے کھجور کی ٹہنی سے لے کر اس کو جو کسی کا تھوک تھا، لعاب دین تھا یا کوئی اور نجاست تھی، جو عین نجاست نہیں تھی، مثلا کسی نے تھوک دیا، کوئی اور چیز پھینک دی کچرا، اس کو صاف کیا، پھر واپس آئے، پھر جہاں سے نماز روکی تھی وہیں سے آپ نے شروع کی۔ کہنے کا مقصد یہ کہ اتنی زیادہ اہم ہے کہ رسول اکرم یہ بتایا کہ میں مستحب نماز، ظاہراً مستحب نماز ہوگی وہ، کیونکہ واجب نماز میں اس طرح حکم نہیں ہے کہ اس طرح انسان چند قدم چل سکے، اتنی زیادہ۔ یا حضرت زہرہ فرماتی ہیں کہ جو شخص کھانے سے پہلے ہاتھ نہ دھوئے اور اسے کوئی بیماری لگ جائے تو وہ اپنے آپ کو ملامت کرے۔ یہ اس قسم کے بے شمار ایسے احادیث اور احکام ہیں کہ جو اہل بیت نے روایات کے ذیل میں ہم تک پہنچائے ہیں۔ خوب ضروری اس بات کی ہے کہ آپ کی ایک ٹیم بیٹھے دیکھے کہ اہل بیت نے 1400 سال پہلے حفظان صحت کے اصولوں کو کس طرح بیان کیا تھا، کس طرح انسانی صحت کو اہمیت دی تھی۔ جنگ ہو رہی ہے، مولا کائنات لڑ رہے ہیں، پانی طلب کیا، پانی آیا، کوزہ ٹوٹا ہوا تھا، کہا کہ واپس کر دو، مکروہ ہے ٹوٹے ہوئے کوزے میں پانی پینا۔ مولا جنگ ہو رہی ہے، تیر برس رہے ہیں، تلواریں چل رہی ہیں، اور آپ مکروہ حرام میں پڑے ہوئے، اگر کوئی مسئلہ ہو جائے ہمارے ساتھ، مولانا آپ مکروہ میں پڑے ہوئے یا قوم مری جا رہی ہے۔ ہو مولانا نے کہا کہ مکروہ مکروہ ہے، میں نہیں پی سکتا۔ بتانا چاہتے تھے کہ اس کی صفائی نہیں ہو سکتی، اس کے کونا جو ٹوٹا ہوا ہے اس میں میل آ جائے گا، خصوصاً یہ پلاسٹک کے برتن ڈسپوزیبل، جو جس کو ایک بار مصرف بھی کہا جاتا ہے، ایک بار آپ نے کیا اور اس کو پھینک دیا، انتہائی نقصان دہ، آپ کو پتا ہے اس میں جو کیمیکل ہوتا ہے، گرم گرم جب غذا اس میں جاتی ہے تو وہ اس کی وجہ سے جو بیماریاں انسان جو سرایت کر جاتی ہیں ان پلاسٹک کے برتنوں کی وجہ سے، ڈسپوزیبل برتنوں کی وجہ سے، وہ کتنی زیادہ ہوتی ہیں۔ یہ سب پیٹرول ہے، پیٹرول ہے، یہ سب کیمیکل ہے، یہ سب یوں کہوں کہ چیزیں ہیں۔ تو کس طریقے سے اسلام نے ہمیں حکم دیا ہے کہ چھوٹی چھوٹی چیزوں کا خیال رکھیں اور اپنی صحت کو، اسی لیے کہا گیا ہے کہ جس کا جسم صحت مند ہوگا اس کی روح بھی صحت مند ہوگی، اور جس کی روح صحت مند ہوگی اس کی فکر بھی صحت مند ہوگی، جس کی فکر صحت مند ہوگی وہ اپنے افق کو، اپنے مقصد کو، اپنے ہدف کو صحیح طور پہ دیکھ سکتا ہے۔ لیکن اگر کوئی ڈھیلا ڈالا لاچار مارا ہوا سوکھا سڑا آدمی ہوگا، کبھی اس کے ٹانگ میں درد ہے، کبھی اس کے پیر میں درد ہے، کبھی اس کے پیٹ میں درد ہے، کبھی اس کا پتہ ہل رہا ہے، کبھی دل دھڑک رہا ہے، کبھی بلڈ پریشر لو ہو رہا ہے، کبھی ہائی ہو رہا ہے، تو اس کی ساری فکر کبھی گھٹنے پہ ہوگی، کبھی دل پہ، کبھی گردے پہ، کہیں کہیں ہوگی، وہ کہیں اچھے طریقے سوچ نہیں سکتا۔ اسلام نے کہا ہے کہ اپنے جسم کی حفاظت کرو، سونے کے آداب ہیں، بیٹھنے کے آداب ہیں، کھانا کھانے کے آداب ہیں، یہ سارے جو احادیث ہیں، جو مصحبات ہمیں دیے گئے ہیں، یہ سب ہمارے جسم کی صحت کے لیے ہیں۔ تو یہی کہا گیا کہ اچھا جسم اچھی فکر اور اچھی روح کو پرورش دیتا ہے۔ تو خداوند عالم سے دعا ہے کہ ہمیں جسم کی پرورش کرنے کی بھی، اس کی حفاظت کرنے کی بھی، اور روح کی حفاظت کرنے اور اس کے تقاضوں کو پورا کرنے کی توفیق عطا فرما۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ کوئی سوال؟ ہم میں ڈھیلے پڑ جائیں، آپ سے گناہ ہونے لگے، سمجھ جائے کہ آپ کا اینٹی وائرس اپ ڈیٹ نہیں ہے۔ صحیح، صحیح۔ خوب، تو اس گناہ کو معاف کرنے کے لیے میں آپ کو ایک ایک مثال دوں، ہیں 5 منٹ ہیں جی، شربت آ رہا ہے۔ नहीं शरबत आ रहा है, चाय आ रही है सर।
ये आपका घर है ठीक है जनाब, ये आपकी यूनियन है, आप यहाँ पहुंचे घर के दरवाजे पर ठीक है, यहाँ पे आपने देखा कि कांटे लगे हुए, आप क्योंकि थके हुए थे यहाँ पर, आपने कहा जनाब मैं कल इन कांटों को मेरी झाड़ू को निकाल दूँ, अगले दिन फिर पहुंचे आप, फिर देखा यार कांटे थके हुए थे निडाल गम से, फिर आप जाके सो गए, जितने जितने दिन गुजरते जाएंगे क्या होगा, ये बढ़ते जाएंगे। एक दिन आपको बड़ा जोश आया, भाई कल जुम्मे छुट्टी है इसका कैसे तमाम कर, आपने आरी ली और जमीन से ऊपर जितने उगे हुए थे इन सबको आपने काट दिया, आपने फिर छुट्टी, आप पाकिस्तान टूर पे चले गए, एक हफ्ते बाद वापस घूम के आए, क्या होगा क्यों, इसकी रूट्स मौजूद है, किसी भी कांटेदार झाड़ी को निकालने के लिए जरूरी है कि उसकी रूट्स के साथ निकाला जाए, गुनाह को भी जब डिलीट करना है आपने तो उसके रूट्स के साथ करें, गुनाह जो हम कहते हैं एक तस्बीह वाली तौबा होती है, सफरुल्लाह सफरुल्लाह सफरुल्लाह, एक कम वाली तौबा होती है, एक अलम वाली तौबा होती है, मान अब्बास माफ़ करा दे बाद नहीं करूँगा, फिर अलम से उतरते नहीं, फिर दोबारा से टेढ़ा रास्ता, तस्बीह ख़त्म नहीं होती, फिर 420 अभी दूसरे कान तक हाथ जाता नहीं, फिर शैतान बहकाना चुन लेते, ये तौबा काम नहीं आएगी, कौन सी तौबा काम आएगी, वो तौबा अस्तग़फ़िरुल्लाह कहना भी ज़रूरी है, तौबा करना भी ज़रूरी है, पशमानी ज़रूरी है, निदावन भी ज़रूरी है, उसके साथ साथ कोने में बैठ के सोचे कि ये काम मैंने क्यों किया, ये क्यों किया, ये क्यों जो है इसकी वजह क्या थी, इसका सबब क्या था, जब सबब पता चल जाएगा तो उस चीज़ को छोड़ना, उस चीज़ को तर्क करना आसान हो जाएगा। नफ्सियात ये कहती है अगर आप अपने माफी ज़मीर को, अपने ख्यालात को अपनी ज़बाँ में ले आएँ तो आप 50% अपनी प्रॉब्लम सॉल्व कर सकते हैं, ज़बाँ में ले आएँ, अल्फाज का जामा पहना दें, और अगर आपको ये यकीन हो जाए कि आपकी बीमारी दूर हो सकती है तो मज़ीद 30% जो है आप सॉल्व कर सकते हैं, यानी 80% आप अपनी बीमारी अंदर से सॉल्व कर सकते हैं, सिर्फ 20% के लिए आपको स्ट्रगल करनी होगी, और यही वजह है मारे नज़रियात ख़वातीन बहुत ज़्यादा वसवासी होती हैं, माजरत के साथ ख़वातीन से रंग बिरंगी गोलियाँ कलरफुल गोलियों उनको दी जाती हैं, अगर ये वाली गोली खाओगे तो सही होगा, ये खाओगे तो ये होगा, ये माहिरीन नसीहत ने किया है, इसका रिजल्ट आया है, ये सब दुनिया में मौजूद है, इंटरनेट में मौजूद है, उन्होंने खाया गोलियाँ एक ही थी, कुछ नहीं था, किसी को काले रंग की गोली दी, किसी को पीले रंग की गोली दी, किसी को नारंगी रंग की गोली दी, वो खा के सही हो गए, बाद में कहा कि जनाब ये सब एक हैं, ये एक ही दवा थी, नफ्सियाती तौर पर इंसान मखलूब हो जाता है, कहने का मकसद ये कि गुनाह हम ऊपर से छोड़ देते, चंद दिनों में छोड़ दिया, चंद दिनों के बाद दोबारा से चूँकि दिल में मौजूद है उसकी जड़ें, वजह मोहब्बत सबब उसकी कौज, वो दोबारा से हम उसको अंजाम दे देते हैं। तो कहने का मकसद ये कि जब भी गुनाह को छोड़ा जाए उसकी जड़ को निकाला जाए, जड़ तक पहुँचा जाए, अल इंसान अला नफ्से बसीरा, इंसान अपने नफ्स बसीरत रखता है, इंसान दूसरों से बहुत कुछ छुपा सकता है अपने आप से नहीं छुपा सकता, तो ज़रूरी है कि इंसान बैठे तौबा करे, अस्तग़फ़ार करे, उस काम को छोड़े और ये सोचे कि वो क्यों किया, जब कॉज उसकी पता चल गई, रूट्स पता चल गई तो उनको निकालने के लिए जद्दोजहद करे। बात आई समझ में, क्लियर है, कोई और सवाल? बर मोहम्मद वाले मोहम्मद सलवात।